नमस्कार, अन्तर संवादबाट सन्तोष रिग्मी। अर्थतन्त्रको समग्र अवस्था र सुधारका उपायबारे संसदको सबैभन्दा ठूलो दल तथा सत्ता साझेदार दल नेपाली कांग्रेसले सम्बद्धहरूसँग छलफल गरेको छ। आजको अन्तर्सम्वादमा हामी अर्थतन्त्रको विविध बाटो र पाटो बारेमा कुराकानी गर्नेछौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल हामीसँग कुराकानीमा हुनुहुन्छ।
हजुर,
जसरी अर्थतन्त्रका पछिल्ला अवस्थाहरूबारे आन्तरिक सूचकहरू, बाह्य सूचकहरू र यसले पार्ने प्रभाव लगायतका बारे कांग्रेसले सम्बद्धहरूसँग छलफल गर्यो, अर्थतन्त्रको अब पछिल्लो अवस्था हामी सुधार हुँदै गएका छौं, पहिला जस्तो हाम्रो अवस्था छैन भनिरहे पनि हाम्रो आन्तरिक समस्याहरू छन्, राष्ट्रिय समस्याहरूले हामीलाई चाहिँ गाँच्दै लिएर गएका तथ्याङ्कहरूले पनि देखाएका छन्। एकातिर बजेट खर्च भइरहेको छैन, अर्कोतिर व्यापार घाटा चुलिदो छ। यो यावत अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ यहाँले?
अब अहिले दुईटा अस्थिको छलफलमा विशेष गरी हामी अहिलेको सकारात्मक बाटो, जस्तै हामीलाई डिप्रेसन आएर अहिले हामीसँग वैदेशिक मुद्राको सञ्चिति करिब करिब झन्डै 14.5 महिनालाई धान्न आयात धान्न सक्ने अवस्थामा हामी छौँ। ब्याङ्कमा ऋण दिनको लागि हामीसँग पैसा करिब झन्डै 7 खर्ब जति पुग्न थालिसक्यो डिपोजिट, अहिले ब्याङ्कमा जुन सङ्कलन भएको। दोस्रो कुरा, हाम्रो मूल्य वृद्धि पनि एकदम कम छ, त्यति धेरै छैन, राष्ट्र सरकारले आकलन गरेको भन्दा पनि कमै छ। भर्खरै नेपाललाई अन्तर्राष्ट्रिय स्तरबाट एउटा क्रेडिट रेटिङ दिएको छ। नेपालको अवस्था भन्नाले यहाँ लगानी गर्नको लागि अथवा नेपालको एउटा क्रेडिटको लागि चाहिँ त्यति नराम्रो छैन, राम्रै सन्देश दिएको छ। हामी कहाँ चाहिँ केही यस्ता सकारात्मक, जस्तै हामीले ऊर्जा निर्यात गरेका छौँ, त्यसबाट पनि केही आमदानी दिन सक्ने अवस्थामा हामी छौँ। पर्यटन क्षेत्रमा पनि केही त्यति धेरै नभए पनि सकारात्मक पाटो चाहिँ थोरै देखिएको छ। यी केही हाम्रा सकारात्मक पाटो हुन्छ। अर्को कुरा चाहिँ सबै राजनीतिक दलले अलिअलि पहिलाभन्दा पनि अब आर्थिक अवस्थाप्रति चिन्ता जाहेर गरेको जस्तो अवस्था देखिन्छ, यो चाहिँ हाम्रो सकारात्मक पाटोको कुरा भयो। अब यतापट्टि अर्थतन्त्रमा आउँदाखेरि अब त्यत्रो पैसा जम्मा भए पनि निजी क्षेत्रले लगानी गरेन, ऋण लिएन। अब यो किन भएन, एउटा ठुलो चुनौतीको बाटो छ। किनभने तपाईँ 7 खर्ब जति छ अहिले ब्याज दर घटेर सिङ्गल डिजिटमा आएको छ, होइन 10% भन्दा कम आएको छ। यस्तो अवस्थामा लगानीकर्ताले ऋण लिएर लगानी गरेन, एउटा अर्को त्यो चुनौती कुरो देखियो। अब सरकारले पुँजीगत खर्च गर्ने, सरकारले छुट्याएको 352 अर्ब जति पुँजीगत खर्च चाहिँ अहिले हामी 10% भन्दा कम गरेका छौँ। किनभने गत वर्षको भन्दा अहिलेको अवस्था खासै 5-6 अर्बको कुरा मात्रै, त्यो धेरै छैन। यतापट्टि हाम्रो आमदानी र खर्चमा अस्तिसम्मको अवस्था हेर्छ भने करिब करिब हामीले उठाएको राजस्व, सङ्कलन गरेको राजस्व भन्दा पनि हामीले करिब 1 खर्ब 100 अरबभन्दा बढी खर्च गरिसकेका छौँ र राजस्व सङ्कलन घटिरहेको छ। र यतापट्टि फेरि तपाईँले जति पनि हाम्रो भुक्तानी दिनु छ, जस्तै निर्माण व्यवसायीहरू करिब 19 अर्ब अहिले हामीले भुक्तानी दिनु छ, अझै उहाँहरूले बिल बिजकहरू बुझाएको, निर्माण सम्पन्न भएका आयोजनाहरू करिब करिब 27-27.5 अर्ब जति दिन बाँकी छ। र विभिन्न समयमा विभिन्न तहका सरकारहरूले निर्माण गरेका, निर्माण सम्पन्न नभएका, सरकार निकायहरूले टेन्डर गरेका र तर त्यसको कुनै पनि बिल बिजक सरकारमा नआएका करिब हामीलाई दायित्व 6 खर्ब जतिको पर्न आउने रहेछ भन्दाखेरि अवस्था यता राजस्व नउठ्ने। र फेरि अर्को एउटा फजुल खर्च तपाईँले हेर्नुहुन्छ भने अब प्रदेश सरकारले, स्थानीय सरकारले, केन्द्रीय सरकारले जथाजति फजुल खर्च गरेका छन्। अब प्रदेश सरकारका मुख्यमन्त्रीले 6-7जनासम्म सल्लाहकार राख्ने हुँदाहुँदा अब जनसम्पर्क सल्लाहकार, वैदेशिक सल्लाहकार भनेर पनि राखेर चाहिँ भर्ती गर्ने जुन एउटा चलन छ, त्यसले गर्दाखेरि मन्त्रालयहरू थप्दै जाने, त्यसले फजुल खर्च एकातिर बढ्दै जाने, राजस्व हाम्रो घट्दै जाने र हाम्रो विकास पनि ऋण लिएर गरिएको विकासको छुट्याएको रकम पनि समयमा खर्च नहुने। फेरि अर्को एउटा एकदम डरलाग्दो बाटो के छ भने यो खर्च भएको जति पनि पूर्वाधारमा हामीले गर्छौँ त्यसले हामीलाई कुनै राजस्व दिन पनि सकेका छैन, हाम्रो आर्थिक गतिविधि पनि बढाएको छैन। हामीले भ्यूटार बनाउँछौँ, मन्दिरहरू बनाउँछन् जुन पर्यटन क्षेत्र नजाने ठाउँमा, त्यस कारणले यो साना साना जुन निर्माण गरेका छौँ हामीले पूर्वाधारमा, त्यसले हाम्रो राजस्व पनि बढ्ने, रेट अफ रिटर्न भएन, त्यसको हाम्रो प्रतिफल चाहिँ हामीले आर्थिक रूपमा तुरन्तै प्राप्त गर्न सकेनौँ। यसरी हेर्दाखेरि र यतापट्टि बजारमा तपाईँको निजी क्षेत्रको यो गएको 3-4 महिनामा सबै चिजको औसत माग चाहिँ 40% घटेर गएको छ भन्दाखेरि त्यही हिसाबले सिमेन्ट डन्डी अन्य उत्पादनको पनि अब घटेर जानु पऱ्यो किनभने बजारमा माग घटेको छ, उत्पादन पनि घट्ने भयो हुँदाखेरि ब्याङ्कहरूको नाफा घटिरहेको छ यतापट्टि हेरि ब्याङ्कहरूलाई जुन उनीहरूले खराब ऋण हो करिब करिब त्यो झन्डै 5% हाराहारीमा तुल्नु थाल्यो औपचारिक रूपमा अनौपचारिक रूपमा 6-7% बढी छ भन्ने भनिन्छ। त्यस कारणले समग्र अवस्थामा हेर्दाखेरि एउटा विदेशबाट आउने रेमिटेन्स बाहेक यो त्यही आर्थिक सुशासन सरकारको खर्च गर्ने क्षमता र हाम्रो फजुलोको खर्च गर्ने जुन एउटा लापरवाही छ ती कुनैमा पनि कन्ट्रोल भएको छैन, निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन, राजाको सरकार थाहा छ।
अब जस्तो यहाँले जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो त्यो तथ्याङ्क केही सकारात्मक पाटा र केही चाहिँ हामीले सुधार गर्नुपर्ने पाटामा केन्द्रित रह्यो। अब भनौँ न दुईवटा प्रमुख दलहरूले सरकार चलाइसकेपछि धेरै कुराहरू सुधार होला, यहाँले भनेका जस्ता विकृतिहरू जुन छन् खास गरी चाहिँ प्रदेश सरकारहरूमा मन्त्रीको संख्या कम होला, त्यसै गरी यी चाहिँ यहाँले भनेका जस्ता फजुल खर्चहरू, यी अनावश्यक नियुक्तिहरू, यी चाहिँ भर्तीहरू, यी सब कम होलान्, सुधार होला, पुँजीगत खर्चका समस्याहरू जुन देखिएका थिए त्यो पनि अब चाहिँ प्रमुख दलहरूसँगै आबद्ध या नजिक रहेका निर्माण व्यवसायीहरू बढी छन् उनीहरूले चाहिँ प्रतिबद्धता जनाएपछि उनीहरूसँग चाहिँ कहीँ न कहीँ निकटता भएकाहरूले अलिक काम पनि गर्दैलान्, देशलाई अलि अगाडि बढाउलान् भन्ने जुन अपेक्षाहरू थियो त्यो अपेक्षाहरू कहाँनिर अड्क्यो?
अब यसो भयो सरकारको ध्यानै राजनीतिमा भयो, अलिअलि आर्थिक अर्थतन्त्र सहित नेपाली काङ्ग्रेस सरकारको सहयात्री भए पनि अर्थतन्त्रको अवस्थामा यस्तो नाजुक छ भनेर जुन एउटा संवेदनशील भएर जुन निजीतिर सल्लाह गरे तर यसलाई सरकारमा लगेर रिफर्म हुन सकेन। सरकार यत्रो बलियो सरकार भए पनि प्रदेशिक स्तरहरूमा मन्त्रालयहरू बढी खुल्दै जाने होइन, अब 45-47 जना चाहिँ प्रधानमन्त्रीले सल्लाहकारहरू राख्ने विभिन्न तहका होइन भन्दाखेरि यत्रो बलियो सरकार भएर निर्दयी भएर जुन विभिन्न समयका आयोगहरूले दिएको प्रतिवेदन लागू गरेर फजुल खर्च घटाउला भन्दा झन् बरु फजुल खर्च झन् बढाएर जाने सरकारले भन्दाखेरि यो सरकारको नेतृत्वले अर्थतन्त्रप्रति संवेदनशील चाहिँ भएन एउटा कुरा। अरू कुरा गएको 3 महिनामा हामीले अब एउटा आशा र भरोसा जुन जागिन सक्थ्यो विशेष गरी लगानीकर्तालाई त्यो हामीले देखेनौँ। अब नगर्ने मात्रामा चाहिँ विदेशी लगानी आउने, अब आन्तरिक लगानी पनि नगर्ने मात्रामा हुने, अब यसरी हेर्दाखेरि अब ऋण लानेहरूको वृद्धि दर पनि खासै त्यति छैन भन्दाखेरि राजनीतिक नेतृत्वले जुन फजुल खर्च घटाउने अब जस्तै विभिन्न निकायका कर्मचारी साथीहरू तर अब 3-3 महिनामा सचिव चेन्ज गर्ने, 2-2 महिनामा चेन्ज गर्ने भन्दाखेरि जुन यिनको एउटा आर्थिक स्थिरता, प्रशासनिक स्थिरता र राजनीतिक स्थिरता देखिन्छ भनेर जुन हामीले आशा गरेका थियौँ त्यो त्यति हामीले आशा गरे अनुसार देखिन सकेको छैन। तथापि सरकार जुन पटक पटक परिवर्तन हुन्छ भन्ने चाहिँ यो चाहिँ रहेन तर त्यसको प्रतिफल जसरी सकारात्मक सूचाङ्कहरू छन् हाम्रा ब्याङ्कमा पैसा छन् रेमिटेन्स धेरै छ त्यसको प्रतिफल हामीले लिन नसके जस्तै दुई तिहाईको सरकार भएर दुईका ठुला दल मिल्दाखेरि त्यसको इम्प्याक्ट त्यसको असर अर्थतन्त्रमा त्यति देखिएन। किन देखिएन भन्दाखेरि उहाँहरूले काम गर्ने शैली संस्कार चाहिँ पुरानै रह्यो र राजनीतिले प्राथमिकता पाए जस्तो देखियो अर्थतन्त्रको बारेमा उहाँहरूले कुरा गरे पनि। अर्को कुरा निर्माण व्यवसाय कुरा गर्नुहुन्छ, निर्माण व्यवसायले काम सम्पन्न गरेको 19 अर्ब र अर्को चाहिँ करिब 25 अर्ब करिब करिब उहाँहरूको चाहिँ हाराहारीको 50 अर्ब जति उहाँहरूले भुक्तानी पाउनु भएको थिएन। अब भुक्तानी नपाइकन निर्माण व्यवसायले आफ्नो पैसा मात्र राखेर काम गर्छन् भन्ने कुरा छैन। त्यस कारणले दुवै पाठ छ, एउटा सुशासनको पाठ हो काम नगर निर्माण व्यवसायलाई हाम्रो नीति नियम अनुसार चाहिँ दबाब दिने, अरू कुरा काम सम्पन्न भएका निर्माण व्यवसायको आर्थिक अवस्था नाजुक नगर्नुको लागि त्यो चाहिँ भुक्तानी दिने, यो पनि काम भएन। त्यस कारणले यसमा चाहिँ फेरि सरकारसँगको ढुकुटीमा पनि पैसा छैन, तपाईँ राजस्व उठेर सरकारको खर्च गर्नेको अङ्क करिब करिब 100 अर्ब जति अहिले छ अस्तिको मितिसम्म भन्दाखेरि हामीले 100 अर्बको घाटामा छौँ। यो हिसाबले सरकारले चाहिँ जुन सिरियस बन्नुपर्छ त्यो देख्दैन
हजुर. अब यसको समाधान चाहिँ के हुन्छ त भनौँ न, एक प्रकारले यहाँहरूले एउटा छलफल गर्नुभयो, नेपाली काङ्ग्रेसले छलफल गर्यो समस्यालाई अझै नजिकबाट निहाल्ने या चाहिँ त्यसभित्र चाहिँ प्रवेश गर्ने प्रयास गर्यो. त्यो मात्रै त पर्याप्त होइन, किनभने समस्या त करिब करिब जानकारी नै थियो, अलि बढी यहाँहरूले छलफल गर्नुभयो, निकटमा रहेर कुरा गर्नुभयो. यद्यपि अर्थतन्त्रको जुन समग्र अवस्था छ त्यसबारे दलहरू या नेपालका सबै क्षेत्रहरू जानकारी छन्। पछिल्लै तथ्याङ्क यदि हेर्ने हो भने पनि हामी यो पछिल्लो चार महिनामा 4.5 खर्ब व्यापार घाटामा छौं, सबैभन्दा बढी भारतमा व्यापार घाटामा छौं. हाम्रा उत्पादनहरूले एकातिर बजार पाइरहेका छैनन्, उत्पादन गर्ने मानिसहरू कहीँ न कहीँ सकारात्मक अवस्थामा छैनन्। यहाँले अघि बैंकमा थुप्रिएको रकमका बारे भन्नुभयो, 7 खर्ब रूपियाँ. बैंकको वातावरण, बैंकिङ वातावरण नै विश्वसनीय छैन. आज एउटा दरमा चाहिँ ऋण लियो, भोलिपल्ट ठ्याक्कै लिइसकेपछि ब्याजको दर बढाइदिन्छ. अब यी यावत समस्याहरूको समाधान चाहिँ कसरी चाहिँ निकाल्ने हो?
अब सबभन्दा कुरो चाहिँ जुन यो हाम्रो 48 सालमा विशेष गरी बहुदलीय व्यवस्था भएदेखि आएको सरकारले निर्दयी भएर, तपाईँ त्यति बेला सरकार धेरै अनपपुलर पनि भएको, तर जसरी सुधार गरेर अर्थतन्त्रको एउटा जग राख्यो, त्यो किसिमको प्रतिबद्धता, त्यो किसिमको आँट, त्यो किसिमको बल, त्यो सरकारको पनि बहुमत थियो. अहिलेको सरकार पनि एक प्रकारले झनै दुई तिहाएको छ. दुईटै ठुला दलहरू जसले लामो समयसम्म देशमा शासन गरेका छन् उनीहरूले यो चुनौती बेहोर्न, चुनौती लिन सक्ने अवस्थामा हुनुपर्ने, तर दुर्भाग्यवश त्यो देखिएन. त्यस कारणले सबभन्दा यसमा ठुलो कुरो थियो नि राजनीतिक आँट भयो. राजनीतिक रूपले चाहिँ अहिले वर्तमान सरकारले आँट्न चाहिँ सकेको देख्दैन, त्यही नै मुख्य कुरा हो. र सुधारको कुरा त नै कुरा जति पनि अब निजी क्षेत्रले विभिन्न तह निकायहरूले के भनेको छ भने, हाम्रा थुप्रै कानुनहरू कुनै खारेज गर्न पर्ने, करिब धेरै कानुनहरू छन्, कुनै कानुनहरू सुधार गर्नुपर्ने, यो पटक पटकको अन्तर सम्वाद छलफल विभिन्न कार्यक्रममा निजी क्षेत्रहरूले दिएका छन् र विज्ञहरूले पनि औलाएका छन्, तर सरकारले त्योतिर चाहिँ पाइला चालेको चाहिँ देखिएन. त्यो पनि हामीले गर्नुपर्छ, किनभने धेरै कानुनहरू यति पुराना छन् जसले चाहिँ हाम्रो लगानीलाई बाधा पुऱ्याएका छन्, निजी क्षेत्रको निक्षेपमा फर्स्ट ठाउँमा दिएका छन्. अरू कुरा चाहिँ सरकारले आफ्नो खर्च बढाउनु पर्यो. अब सरकारले 3.5 खर्ब जति जुन विकास बजेट सुटाएको थियो यसलाई खर्च बढाउने र भुक्तानी दिने हो भने उसले बजारमा माग बढाउँथ्यो. तपाईँले सरकारले सडक बनायो, सरकारले अब उत्पादनशील अथवा उपयोग गर्न सक्ने जसले हाम्रो आर्थिक गतिविधि बढाउँछ, त्यस्तो किसिमको पूर्वाधार यदि सरकारले बनाएको विकास गरिदिएको भएदेखि गरिदिने हो भनेदेखि बजारमा पैसा जान्छ.
जस्तो मैले हजुर 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 मैले भन्न खोजेको चाहिँ, जस्तो अब काङ्ग्रेसले एउटा तदारुकता देखायो, एउटा छलफल गर्यो, अब के हुन्छ, काङ्ग्रेसले के गर्छ त? अब यहाँले अघि निकै अलिकति निर्मम ढंगले यहाँले चाहिँ सरकारको नेतृत्व अर्थतन्त्रप्रति संवेदनशील भएन, अर्थ मन्त्रालयको नेतृत्व पनि भएन भने जस्तो कुरा गर्नुभयो. अब भएन अब हुन्छ के, कसरी गर्छ? काङ्ग्रेस ठुलो दल हो,
काङ्ग्रेसले एउटा कार्यदल बनाएको छ अहिले. काङ्ग्रेसको नेतृत्वमा विशेष गरी महामन्त्रीमा एउटा कार्यदल छ, सानो अनौपचारिक कार्यदल, त्यसले हामीले केही खाका बनाएर सरकारलाई चाहिँ हामीले दिन्छौँ, सरकारले के सुधार गर्नुपर्छ भनेर बनाएर दिँदैछौँ. त्यो खाका चाहिँ सरकारलाई प्रस्तुत गरेपछि सरकारले त्यो अनुसार जान्छ भन्ने हामीले आशा गरेका छौँ, किनभने हाम्रो योजना अनुसार स्वयं हाम्रो आदरणीय सभापति पूर्व प्रधानमन्त्री नै नेतृत्व गरेर सरकारलाई नै बुझाएर सरकारलाई घटघटाउने भन्ने किसिमको एउटा योजना छ. त्यो गर्यो भनेदेखि कम्तीमा पनि सहयात्री दलले यो सुझाव दियो भने सरकारलाई मान्नु कर पनि लाग्छ, त्यसले केही आशा पनि जगाउँछ, सुधार होला कि भन्ने आशा गर्नु.
हजुर, अब यहाँ राष्ट्रिय योजनाको उपाध्यक्ष भइसक्नु भएको, यस्ता सुझावहरू, सुधारका उपायहरू, समितिहरू विभिन्न बनि नै रहेका छन् नि, होइन र? तर के यो सबै यो कागजी योजनाहरू ठ्याक्कै फिल्डमा जाँदै गएन नि, त्यहाँनिर कहाँनिर अवरोध छ?
यो अवरोध भन्नाले तपाईँको यो हामीले नीति बनाए पनि त्यसको कार्यान्वयन गर्ने प्रशासनिक संरचना हो राज्यको, त्यो प्रशासनिक संरचना चाहिँ गतिशील भएन, त्यसलाई हामीले गतिशील बनाउन सकेनौँ किनभने, अथवा क्षमतावान बनाउन सकेनौँ. हामीले मैले भने प्रशासन तन्त्रलाई सधैँभरि अस्थिर बनायौँ, अस्थिर प्रशासन तन्त्रले समयमा काम सम्पन्न गर्न सक्दैन. अरू कुरा चाहिँ हामीले त्यहाँको क्षमता वृद्धि गरेनौँ,
हामीले आवश्यक जनशक्ति जहाँ आवश्यक पर्ने त्यहाँ चाहिँ परिचालन गर्न सकेनौँ। त्यो यी सबै कारणले गर्दाखेरि हाम्रा अहिलेसम्म भएका जुन खरिद ऐनहरू छन्, जुन अलिक अव्यवहारिक प्रावधानहरू छन्, हिजो एकजना साथीले भन्नुहुन्थ्यो हाम्रो खरिद ऐनको जुन दस्तावेजहरू 400 बुँदा छन्, सिङ्गापुरमा 90 मात्रै बुँदा छन्। त्यस कारणले यो 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 जुन प्रक्रियालाई चाहिँ सुधार गर्ने हो भनेदेखि खर्च हुन्थ्यो। र हामीले माथि कागजमा तपाईँले भने जस्तै योजना नीति बनाए पनि त्यसको कार्यान्वयन पक्षमा यदि हामीले ध्यान दिन सकेनौँ भने त्यही अहिले जुन देखिएका करिब करिब हाम्रा आयोजना परियोजनाहरू किन समयमा सम्पन्न हुन्न भन्ने कारण हेऱ्यो भने करिब करिब 2 दर्जन जति कारण छ। र त्यो पटक पटक राष्ट्रिय योजना आयोगले पनि त्यही उल्लेख गरेको छ। तर ती सबैलाई सुधार्नको लागि नेतृत्व सरकारले त्यसको पहल गर्नु पर्यो र त्यहाँदेखिका कार्यान्वयन गर्ने कारणहरू जुन आयोजना परियोजनाहरू कार्यान्वयन नहुने जुन कारणहरू छन् तिनलाई पहिले आएर तिनलाई अब मन्त्री स्तरीयबाट हुन्छ, क्याबिनेटबाट हुन्छ अथवा संसदबाटै हुन्छ त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ।
अब जहिले पनि अब भनौँ न पछिल्लो समयमा आम तहमा चाहिँ एउटा निराशाको वातावरण छ, यद्यपि अवस्था ठ्याक्कै त्यस्तो निराश हुनुपर्ने पनि होइन। विप्रेषणको जुन अवस्था अघि यहाँले पनि उल्लेख गरिसक्नुभयो, बैङ्कहरूमा रकमहरू थुप्रिएका छन्, मूल्यवृद्धि कम छ, अन्तर्राष्ट्रिय चाहिँ रेटिङमा पनि हामी अलिकति अगाडि छौँ, दक्षिण एसियामा भारतभन्दा पछाडि हामी दोस्रो स्थानमा छौँ, ऊर्जाको निर्यात हामीले भारतमा मात्रै होइन बंगलादेशमा पनि शुरू गरिसकेका छौँ, पर्यटन क्षेत्रमा पनि केही सुधारहरू देखिया छ। अब यो जुन चाहिँ सुधारका जुन सूचीहरू छन् यी सूचीहरूले हाम्रो निराशाको वातावरणलाई अथवा हाम्रो अर्थतन्त्रमा देखिएका समस्यालाई कति प्रतिशत चाहिँ समाधान गर्न सक्छ र कति चाहिँ अघि हामीले भनेका कुराहरू पुँजीगत खर्च भएनन्, प्रशासनिक अस्थिरता व्यापक भयो, चुहावटको कुरा चाहिँ गरिसाध्य छैन, यहाँ त्यो त्यो जालो त्यो तार कहाँदेखि कहाँसम्म पुगेको छ भन्ने बारे चाहिँ यहाँहरू अलि बढी नै जानकार हुनुहुन्छ। अब यी यावत समस्याहरू एकातिर समस्याको समाधानको बाटो, एकातिर चाहिँ सम्भावनाको बाटो, यो यदि दुइटै पक्षलाई हेर्दाखेरि हामी कुन अवस्थामा छौँ त? हामी अब यही गतिमा यही दिशामा हामी यति वर्षमा अलि अगाडि जान्छौँ कि अथवा होइन हामीले सुधार गर्नैपर्छ, हामीले यो 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 पुरै चाहिँ उलटफेर गर्नुपर्छ, के गर्नुपर्छ खासमा?
अब सबभन्दा तपाईँले भने चाहिँ हामी त्यस्तो निराशा भइहाल्ने अवस्थामा किन छैन भने हामीसँग समस्या भए पनि समाधान गर्न सक्ने उपायहरू पनि छन् र साधन र स्रोत पनि छन्। तर त्यसको लागि हाम्रा अहिले नै भएका जुन एक प्रकारको नीतिगत कुराहरू त्यसलाई सुधार गर्नु पर्यो। उदाहरणको लागि तपाईँले यहाँ एउटा लगानी गर्नलाई तपाईँलाई वैदेशिक लगानी आएको भने त्यसलाई 2 वर्ष लाग्छ। किन लाग्छ भन्दाखेरि हाम्रो चाहिँ प्रक्रियागत झन्झट छ। त्यसमा किन हामीले कर्मचारीलाई गाली मात्रै गर्छौँ तर कर्मचारीले जुन निर्णय लिने, कर्मचारीले अगाडि काम अगाडि बढाउने त्यो कुराहरूमा चाहिँ हामीले सुधार गरिदिनुपर्छ। किनभने कर्मचारीले त तपाईँले संसदले सरकारले जुन किसिमको एउटा प्रक्रिया क्याबिनेटबाट अथवा मन्त्री स्तरबाट सुधार दिनुभएको छ त्यही अवधा त्यही प्रक्रियामा गएर निर्णय गर्छ नि त उसले। त्यस कारणले यो जति पनि एक प्रकारले हामीले संरचनामा बनाइएका जुन वास्तवमा अङ्ग्रेजीमा रेड क्यापिजम र हिन्दीमा लाल फित्ता शाही भन्छ कि, तपाईँ एउटा कुनै चिज काम गर्नको लागि हप्तौँ महिनौँ 2 वर्षसम्म लाग्ने, जस्तै फास्ट ट्र्याकमा सेना प्रमुखले नै भन्नुभयो एउटा रुख काट्नको लागि 2 वर्ष लाग्यो भनेर, होइन? त्यस कारणले यी सबै जति पनि प्रक्रियाका झन्झटहरू छन् उनलाई फास्ट ट्र्याकमा कसरी गर्न सकिन्छ? तपाईँले म उद्योग खोल्छु भन्दा 24 घन्टाभित्र उद्योग दर्ता गरिदिने माहौल कसरी बनाउन सकिन्छ? विदेशी लगानी ल्याउँछु भन्दाखेरि जब तपाईँले उसले सबै कागजपत्र यदि बुझाउँछ भने त्यो मान्छेले 1 महिनाभित्र त्यो वैदेशिक लगानीको लागि नेपालले चाहिँ मलाई स्वीकृति दियो अब म चाहिँ लगानी अगाडि बढ्न सक्छु भन्ने कसरी गर्न सक्छ त्यो कुराहरू। अर्को कुरा चाहिँ
तर डाक्टर साहब यहाँले यसो भनिरहँदा पनि आम तहमा चाहिँ के छ भने नि रुख काट्ने सन्दर्भ मात्रै होइन, घर छोडेको पनि दशकौं भइसक्यो, पेट्रोलमा थप कर उठाएको पनि वर्षौं भइसक्यो, खै त बुढी गण्डकी बनेन यी यस्ता
एउटा मुख्य तपाईँले फेरि पनि म घुमिफिर के हुन्छ नि राजनीति गर्ने अथवा मन्त्रालयको मन्त्री भएर पद सम्हाल्ने अब स्थानीय वडा अध्यक्षदेखि लिएर देशको प्रधानमन्त्रीसम्मसम्म भोक हुनु पर्यो क्या। त्यो देशलाई रूपान्तरण गर्छु, देशलाई विकास गर्छु, यसमा भएका मेरो म राजनीति गरेर नेतृत्वमा आएको मेरो काम भनेको मेरो क्षेत्रमा मेरो निकायमा मेरो वार्डमा मेरो मन्त्रालयमा होइन के छन् नीतिगत समस्याहरू के छन्, कानुनी समस्या के छन्, क्षमताहरू कस्तो छ, मसँग भएका कर्मचारी अपुग्य छन्, मैले निजी क्षेत्र र अन्य सरकारी निकायसँग कतिको समन्वय गरेको छु र स्रोत कहाँबाट परिचालन गर्न सक्छ, मैले खर्च गरेको उदाहरणको लागि तपाईँले अब पूर्वाधार मन्त्रालय छ, उसले बनाएका सडकहरूले कति राजस्व उठाउनु बढाए, त्यो सडकहरूले कति आर्थिक गतिविधिहरू बढाए, तपाईँको कच्चा पदार्थदेखि उद्योगसम्म, उद्योगदेखि तपाईँको बजारसम्म, बजारदेखि उपभोक्तासम्म जाने जुन हाम्रो सञ्जाल छ, आपूर्ति सञ्जाल, त्यो सञ्जाललाई त्यसले बढाउन सकेको छ भने यी कुराहरूमा गम्भीर भएर राजनीति नेतृत्वले आफूले नजाने पनि विज्ञहरूको सल्लाह लिएर काम गर्न थाल्यो भने चाहिँ समस्याको समाधान हुँदै जान्छ र हाम्रो भविष्य उज्जवल देखिन्छ। किनभने हामीसँग त्यति धेरै महँगो खालको ऋण पनि ल्याएका छैन, हुन त अहिले हाम्रो कुल राष्ट्र उत्पादन करिब करिब 42% हाम्रो सार्वजनिक ऋण हुन थालिसक्यो, अब हाम्रो ऋण पनि बढ्दै जान थालिसक्यो, तर पनि हामी अरू देश जस्तो त्यस्तो अप्ठ्यारो अवस्थामा पुगेका छैनौँ। हाम्रो मुख्य समस्या के हो भने एउटा सुशासन कायम गर्ने, जुन तपाईँले एकजना पूर्व राष्ट्रिय नायकको उपाध्यक्ष अब एउटा सरकारी कार्यालयमा गएर बाहिर लेखेको छ दलालबाट सेवा नलिनु होला भनेर लेखेको छ, तर चार घन्टा बस्दाखेरि दलाल नभइकन काम हुन सकेन, दलालले गएर मन्त्रालय त्यो कार्यालयभित्रको फाइल गरेर डाङडुङ गरेर तयार पारेपछि त्यहाँको प्रमुखजीले हस्ताक्षर गरिदिनु भयो, राष्ट्रिय नायक पूर्व उपाध्यक्षलाई त त्यो सरकारी कार्यालयमा दलाल परेर गर्नु पर्यो काम चाँडै गराउनलाई, भनेपछि यो जुन एक प्रकारको जुन सुशासनमा हामीले एउटा चाहिँ व्यथिति ल्याएका छौँ, चाहे त्यो निर्माण क्षेत्रमा होस्, चाहे तपाईँले राजस्व प्रशासनमा, अब भनिन्छ अहिले तपाईँले काठमाडौँमा अब यो भन्नै पर्ने हुन्छ, किनभने काठमाडौँ तपाईँलाई सस्तो सामान भन्सार नतिरेको चाह्यो भने घरै पुऱ्याइदिन्छ, भन्दाखेरि सरकारको भन्सारको च्यानल एउटा छ भने अर्को अनौपचारिक समूहले चाहिँ भन्सारको छुट्टै एउटा च्यानल बनाएर बसेको छ, भन्दाखेरि यी सबले के भने आर्थिक व्यथिति भयो र मान्छेले सुकर्म गरेर मेहनत गरेर उद्योग स्थापना गरेर कमाएर रोजगारीका अवसरहरू सिर्जना गरेर आर्थिक जोहो गर्नुभन्दा पनि यस्ता यस्तो अवैध कामबाट आर्थिक जोहो गर्ने र अवैध काम गर्नेहरूले प्रोत्साहन पाउनु भएपछि दुःख गर्न मान्छेले सोच्छ, त्यस कारणले यो सबै सुशासनको पाता हुन्, आर्थिक सुशासनको पाता हुन्, यिनलाई सम्बोधन गर्ने र कम्तीमा पनि दुईवटा चिज, एउटा सरकारले ब्याङ्कमा जम्मा भएको पैसा ऋण दिएर ब्याङ्कलाई ब्याज तिरेर सरकारलाई कर तिरेर दुई चारजना मान्छेलाई चाहिँ रोजगारी दिएर बजारमा उत्पादन बढाएर उपभोक्तासम्म चाहिँ सामान वस्तु सेवा पुर्याउँछ भने त्यो मान्छे भगवान् हो भन्दा त्यस्ता मान्छेलाई आशा भरोसा देखाउन सक्ने राजनीतिक नीतिगत कानुनी र प्रशासनिक माहौल बनाउन सक्यो भने मात्रै बल्ल देशको विकासको बाटोमा अगाडि बाटो समाप्त छ।
सर
त्यो अवस्था चाहिँ झन्नै दुई तिहाईको सरकार हुँदा पनि यो सरकारले त्यो अवस्था दिन चाहिँ सकेन।
हजुर, आदरणीय श्रोता, हामी अन्तरसम्वादमा छौँ। अर्थतन्त्रको समग्र अवस्था र सुधारका उपायबारे कुराकानी गर्दैछौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल हामीसँग हुनुहुन्छ। हामी अब करिब करिब अन्त्य अन्त्यमा छौं। डाक्टर साहबले उठाएका जिज्ञासाहरूको सन्दर्भ एउटा र त्यहीसँग जोड़िएको अर्को सन्दर्भ म अन्तिम जिज्ञासा राख्छु। अब जस्तो सबैभन्दा बढ़ी असन्तुष्टि चाहिँ यदि हामी हेर्ने हो भने उच्च ओदामा बसेका कर्मचारी संयन्त्रबाट, प्रशासनबाट, पूर्व सचिवहरू या पूर्व मन्त्रीहरूबाटै देखिन्छ, होइन? सुधारै भएन, यो देशमा सुधारै हुँदैन, अलि बढ़ी चाहिँ। अनि अब भोकको सन्दर्भ यहाँले उठाउनु भयो, अब भोक चाहिँ कसरी चाहिँ जागृत गर्ने? अब नियतमा समस्या देखियो, भोक नयाँ नयाँ भोक लिएर व्यक्तिहरू आए, होइन हामी व्यापक गर्छौं, उनीहरूको नियतमा चाहिँ समस्या देखियो। अब पुराना जो चाहिँ स्थापित छन् उनीहरूमा क्षमता भएन अथवा उनीहरूका पनि नियतका बारेमा थुप्रै प्रश्नहरू छन्। अब यहाँहरू जस्ता प्राज्ञिक क्षेत्रमा काम गरेर आएको व्यक्तिहरू राजनीतिमा अहिले बिस्तारै आउँदै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, समस्या चाहिँ छ, अब समस्या समाधान गर्नुको विकल्प पनि छैन, तर अब यो भोक जगाउने सन्दर्भ, जाग्ने सन्दर्भ, या यसले चाहिँ जनहित, सर्वजनहित कसरी चाहिँ यो कायम हुन सक्ला? अन्तिम जिज्ञासा।
अन्तिम जसरी नेपाली काङ्ग्रेसले संसदीय दलले नै यो अर्थतन्त्रलाई कसरी सम्बोधन गर्न सक्छ भनेर निजी क्षेत्रसँग र आफ्ना मन्त्रीहरूलाई बोलाएर एउटा छलफल गर्यो, विज्ञहरूलाई बोलाएर छलफल गर्यो, यही हिसाबले सबै सरकारमा भएको नेकपा एमाले गरेर त्यो दस्तावेजहरू लगाएर सबै तपाईँ कागजमा मात्रै होइन, अब त्यहाँ मन्त्रालयमा भएको मन्त्रीलाई नै तपाईँले बोलाएर तपाईँको मन्त्रालयमा यी समस्या छन्, यसलाई यस्तो किसिमले तपाईँ सम्बोधन गरेर जानुहोस् भनेर रिकमेन्डेसन दिनु पऱ्यो कि हामीले एउटा मेनु नै दिनु पऱ्यो. जस्तै तपाईँ रेस्टुरेन्टमा जाँदाखेरि के के खाने भनेर मेनु पाउँछ, तपाईँलाई एउटा कार्यादेशै दिनु पऱ्यो सरकारसँग, जुन वास्तवमा त नौटङ्की भन्छु कार्य सम्पादन सम्झौता प्रधानमन्त्री र मन्त्री भन्नुभयो, तर त्यो कार्य सम्पादन सम्झौताले के गर्यो? किनभने मन्त्रालयमा गएको मन्त्रीले विज्ञहरू राखेर यो मन्त्रालयका सबै समस्यामा कसरी समाधान गर्न सक्छु र मन्त्रालयले कसरी डेलिभरी दिन सक्छ भन्ने कुरा त उहाँले गर्न सक्नुहुन्छ नि. मन्त्री नै सबै जाने भन्ने होइन, तर त्यो किसिमको संस्कार कमै बसेको देखिन्छ होइन. र सबै राजनीति दल नयाँ हुन् पुराना हुन् अथवा यो ती प्रशासक जसले गुनासो पनि गरिरहेका छन् तिनलाई समेत बोलाएर यो उपायहरू यदि हामीले ल्याउने निजी क्षेत्रलाई पनि र अन्य सरकारवाला पनि ल्याएर ती उपायहरू पत्ता लगाएर त्यसलाई चाहिँ सम्बोधन गर्न पर्यो. तपाईँ क्याबिनेट भनेको त्यही कारण त हो नि, क्याबिनेटले खालि नचाहिने नीतिगत निर्णय हुने कि यावत यो मुख्य कुरा अहिले तपाईँको एउटा लगानी बढाउँ, त्यो बढाउनलाई सुशासन चाहिन्छ र पूर्वाधारमा हामीले गरेको लगानीलाई उत्पादनशील
बनाऊ.
पूर्व पश्चिम राजमार्ग हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, पहिला त्यसलाई प्राथमिकता दिउँ हामीले, अरू प्राथमिकता होइन हाम्रो.
डाक्टर साहब हजुर हजुर डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
हस् रेडियो नेपाल यहाँलाई र यहाँका श्रोताहरूलाई फेरि पनि नमस्कार धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल. अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार.